بسم الله الرحمن الرحيم اليوم يئس الذين كفروا من دينكم آج کا مطلب کیا ہے ما قبل اور ما بعد کا قریبی زمانہ مراد ہے اور یہ معنی اس لیے کرنا پڑے گا کہ اللہ کی نظر میں دین اسلام ہمیشہ سے پسندیدہ رہا ہے، یہ نہیں کہ جس دن یہ آیت اتاری جا رہی ہے اس دن پسندیدہ ہے، ہمیشہ سے پسندیدہ ہے اللہ کی نظر میں دین اسلام، اس لیے الیوم کا مفہوم لینے کا قریبی زمانہ، یہ آیت کریمہ نازل ہوئی ہے حجت الوداع کے موقع کے اوپر، اور حجت الوداع کو حجت الوداع اس لیے کہتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے لوگوں سے الوداع کیا اس حج کے موقع پر، الوداع کا معاملہ کیا، ارشاد فرمایا کہ اب میری تم سے حوض کوثر پر ملاقات ہوگی، حجت الوداع میں حضور نے یہ فرمایا تھا، الوداع کیا، الوداعی حج تھا، اور یہ آیت نازل ہوئی عرفات کے دن، جیسے علامہ سیوطی فرما رہے نو ذی الحج سن 10 ہجری یہ آیت کا نزول ہوا، کہ آج کافر لوگ تمہارے دین سے نا امید ہو گئے، کیا مطلب نا امید ہونے کا، کافر لوگ یہ سمجھتے تھے کہ یہ دین اسلام دنیا کے اندر زیادہ دیر تک نہیں چلے گا، یہ چند دنوں کا ایک ہنگامہ ہے پھر یہ ہنگامہ ختم ہو جائے گا، اور خاص طور پر یوں سمجھتے تھے کہ زیادہ سے زیادہ یہ دین چلے گا محمد صلی اللہ علیہ وسلم کی زندگی تک، بس ان کی زندگی ختم اسلام ختم، وہ لوگ یوں سمجھتے تھے، تو اس آیت نے آ کر کے ان کے اس خیال کی تردید کر دی کہ دین اسلام اور مسلمانوں کے مٹ جانے کی جو آرزویں یہ لوگ کرتے تھے سب آرزویں ان کی ختم، اور یہ آرزو ان کو کیوں ختم ہوتی ہوئی نظر آئی کہ اب تم مرتد نہیں ہوں گے اسلام سے، یعنی تم اپنے دین میں اتنے پختہ ہو گئے کہ اب ارتداد نہیں آئے گا، اور حجت الوداع کے اندر مسلمانوں کی اجتماعی قوت بھی دیکھ لی انہوں نے، پورے جزیرۃ العرب میں اسلام پھیل گیا دور دور تک، کہیں بھی کفر کا کوئی غلبہ باقی نہیں رہا، تو کہا اب اسلام نہیں مٹے گا، ان کو یقین ہو گیا کافر لوگوں کو، تو اسلام ختم بھی نہیں ہوگا، اسلام مغلوب بھی نہیں ہوگا، فلا تخشوہم واخشون، لہذا تم ان کافروں سے مت ڈرو، اللہ تعالی سے ڈرو، واخشونی، یا متکلم وقف کی وجہ سے حذف ہو گئی، اللہ سے ڈرو مجھ سے ڈرو، اليوم اکملت لکم دینکم، آج میں نے تمہارے لیے تمہارا دین اسلام مکمل کر دیا. دین اسلام شروع ہوا حضرت آدم علیہ السلام کے مبارک زمانے میں. ہر زمانے میں اس کے فروعات جزیات بدلتے رہے، اس کی شکل صورت الگ ہوتی رہی ہر زمانے میں. حضرت نبی کریم صلی اللہ علیہ وسلم پر آ کر کے اسلام مکمل ہو گیا، تکمیل ہو گئی. یہ ہیں اکملت لکم دینکم. اسی لیے علامہ سیوطی نے اس کا مطلب کیا بیان کیا، جتنے احکام اور جتنے فرائض بھیجنے تھے ہم نے بھیج دیے، اب نئے احکام نئے فرائض قیامت تک نہیں آئیں گے. ہاں، جو نئے مسائل پیش آئیں گے تو قرآن اور حدیث کو سامنے رکھ کر ائمہ مجتہدین استنباط کریں گے. وہ قیاس اور اجتہاد کوئی نئی چیز نہیں ہوگی، وہ قرآن حدیث سے نکلے ہوئی چیز ہوگی. کہتے ہیں کہ اس آیت کے نازل ہونے کے بعد کوئی نیا حلال نازل نہیں ہوا اور کوئی نیا حرام بھی نہیں آیا، نفس وحی نازل ہوئی اس آیت کے بعد بھی احکام نہیں آئے حلت اور حرمت کے. تو ایک مطلب اکملت لکم دینکم کا، احکام اور فرائض جتنے بھیجنے تھے وہ سب بھیج دیے. وَأَتْمَمْتُ عَلَيْكُمْ نِعْمَتِي، اور میں نے میری نعمت تمہارے اوپر پوری کر دی، اور میں نے میری نعمت تمہارے اوپر پوری کر دی. دیکھو کیا مطلب نعمت پوری کرنے کا. نمبر ایک، دینی نعمت کامل احکام مل گئے، دنیاوی نعمت مسلمان مضبوط ہو گئے، اور دوسرا مطلب لیا ہے کہ اب مکہ المکرمہ میں امن سکون سے داخل ہو. پہلے 13 سال تم مکہ میں تھے، تم کو چین نہیں تھا، ہر وقت ڈر تھا. پھر مدینہ جانے کے بعد سن 6 ہجری میں بھی تم جا نہیں سکے، 7 میں گئے 3 دن کے لیے، ڈرتے ڈرتے گئے. 8 میں گئے، خطرات تھے جنگ کے. اب سن 10 ہجری میں تم جا رہے ہو مکہ میں پورے امن اور اطمینان کے ساتھ. تو اللہ نے اپنی نعمت تمہارے اوپر مکمل کر دی. اکمال اور اتمام میں فرق ہے. اکمال کس کو کہتے ہیں؟ کسی چیز سے جو غرض اور مقصود ہو وہ پورا ہو جائے، وہ اکمال. کسی چیز سے جو غرض اور مقصود ہو وہ پورا ہو جائے، وہ اکمال. اور اتمام کا معنی دوسری چیز کی ضرورت باقی نہ رہے، وہ اتمام ہے. تو دونوں چیز ہو گئی، قرض اور مقصود بھی پورا ہو گیا، دوسری چیز کی ضرورت بھی باقی نہیں رہی. وَرَضِيتُ لَكُمُ الْإِسْلَامَ دِينًا، اور میں نے پسند کر لیا تمہاری اسلام کو دین کے اعتبار سے، یعنی اب میں اسلام دین سے خوش ہوں، اسلام مذہب سے میں خوش ہوں. ایک یہودی حضرت عمر رضی اللہ تعالیٰ عنہ کو کہنے لگا، قرآن میں ایک آیت ایسی ہے کہ اگر تورات میں ہوتی تو ہم اس آیت کے نزول کے دن کو عید مناتے. اور یہودی دراصل یہ کہنا چاہتا تھا کہ تم نے قدر نہیں کی، یہ کہنا چاہتا تھا. اس آیت کی جیسے قدر کرنی چاہیے تھی تم نے نہیں کی. حضرت عمر سمجھ گئے کہ اس کا اشارہ اس آیت کی طرف ہے. حضرت عمر نے فرمایا کہ وہ ہمارے لیے دوہری عید ہے. ایک تو اس آیت کا نزول یوم عرفہ کو ہوا اور دوسرا وہ جمعہ کا دن تھا, اسی لیے ڈبل عید ہے وہ ہمارے لیے, اور وہ دائمی قائمی عید ہے ہمارے واسطے. جمعہ ہمیشہ کے لیے عید, عرفہ ہمیشہ کے لیے خوشی کا دن. وَرَضِيتُ لَكُمُ الْإِسْلَامَ دِينًا, تو احکام کے نزول کو مکمل کر دیا گیا حجت الوداع کے موقع پر. اگرچہ بعد میں آیت نازل ہوئی وَاتَّقُوا يَوْمًا تُرْجَعُونَ فِيهِ إِلَى اللَّهِ, اس آیت کے نزول کے بعد ایک قول کے مطابق نبی کریم صلی اللہ علیہ وسلم 9 راتیں حیات رہے, ایک قول کے مطابق 3 گھڑی حلال حیات رہے. رضیتو, یہ جملہ مستانفہ ہے, حال کو بیان کر رہا ہے. جی,
یہ آیت کریمہ حجت الوداع کے موقع پر عرفات میں نازل ہوئی کہ آج کافر لوگ تمہارے دین سے, یعنی تمہارے دین سے پھرنے سے ان کے چاہنے کے باوجود بھی نامی ہو چکے ہیں, جبکہ انہوں نے دین اسلام کی قوت کو دیکھا. سو اے مسلمانوں, تم کافروں سے مت ڈرو اور مجھے سے ڈرو. آج میں نے تمہارے لیے تمہارا دین ہر طرح سے مکمل کر دیا ہے, یعنی اس کے احکام کو, اس کے فرائض کو. چنانچہ اس کے بعد کوئی حلال اور حرام کا حکم نازل نہیں ہوگا, اور میں نے تم پر اپنی نعمتیں مکمل کر دی ہیں دین اسلام کو مکمل کر کر. بعضوں نے کہا کہ معمول طریقے پر داخل کر کے انعام کو مکمل کر دیا ہے, اور میں نے تمہارے لیے اسلام کو دین کے طور پر پسند کیا ہے. ہمارے قرۃ محمد مجاہدین آخری شہی میں ماحول مارے فاخل ہو گئی مدعا نے مائل اس میں.
فَمَنِ اضْطُرَّ فِي مَخْمَصَةٍ غَيْرَ مُتَجَانِفٍ لِّإِثْمٍ فَإِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ. مجبور کے احکام بیان کیے جا رہے ہیں. کوئی آدمی ایسی بھوک اور پیاس کے اندر ہو کہ جان جانے کا خطرہ ہو, یا بھوک اور پیاس کی وجہ سے بدن کے کسی عضو کے تلف ہو جانے کا اندیشہ ہو, اور کوئی حلال چیز اس کو میسر نہ ہو, تو حرام چیز کو وہ کھا سکتا ہے. مہاسیوتی رحمت اللہ علیہ نے مخمصہ کا ترجمہ بھوک سے کیا ہے, مجاع بھوک. ایسی بھوک لگے کہ حرام کی ہوئی چیز کو وہ کھاوے اور کھا لے, فاکلو کھا لے, لیکن گناہ کی طرف مائل نہ ہوئے. کیا مطلب؟ حضرت امام ابو حنیفہ رحمت اللہ علیہ نے اس کا مطلب یہ لیا, سدے رمق کھا لے وے, یعنی جان بچے اتنی مقدار میں کھاوے, مقدار ضروریہ سے تجاوز نہ کرے, اور کھاتے وقت کے اوپر لطف اندوز بھی نہ ہوئے. بادل ناخواستہ مجبوری کے عالم کے اندر بقدر ضرورت اس کو کھا لے لے. جبکہ امام شافعی رحمت اللہ علیہ نے کیا مطلب لیا کہ وہ بھوک اس کو لگی ہو گہرے گناہ کے حالات میں, یعنی ایسے حالات میں وہ بھوک پیش آئی کہ وہ ماحول گناہ کا نہ ہو. اسی لیے اگر اس آدمی نے گناہ کے ماحول کے اندر بھوک پیش آئی تو چاہے مر جاوے, حرام چیز نہیں کھا سکتا ہے. مثال کے طور پر ڈاکہ زنی کرنے نکلا, حکومت اسلامیہ سے بغاوت کر کے نکلا, اور گناہ کے حال کے اندر اس کو شدید بھوک لگی, پیاس لگی, تو اس کے لیے حرام چیز کو کھانا جائز نہیں ہے. کیوں گیا تھا ڈاکہ زنی کرنے, بغاوت کرنے کے, تجھے اتنی بھوک لگی, تو غلط کام کے لیے نکلا ہے. ہاں, اگر حلال تجارت کے لیے نکلتا, حج عمرے میں جاتا, جہاد میں جاتا, اور بھوک پیاس لگتی اور جاں کنی کا عالم ہوتا, और हराम चीज खा लेता तो कुछ समझ में भी आता। इसलिए इमाम शाफी रहमतुल्लाह अलैह ने ये मतलब मुराद लिया कि वो गुनाह की तरफ माइल ना होवे तो यकीनन अल्लाह ताला खाई हुई हराम चीज को माफ करेंगे और रहम करने वाले हैं। ये कितनी बड़ी मेहरबानी है कि हराम चीज ऐसे हालात में मुबाह कर दी, फी बाहती ही लहू, मुबाह हो गई, बखिलाफ उस आदमी के जो गुनाह की तरफ माइल हो, जैसे कि डाका जनी करने वाला बागी तो उसके लिए हराम चीज को इस्तेमाल करना जायज नहीं है। ये इस्लाम मजहब की आसानियां हैं कि इंसान को अगर हलाल मयसर ना हो तो हराम से जान बचा ले रहे। जी
सर, जो आदमी सख्त भूख की वजह से हराम चीज खाने की तरफ मजबूर हो जाए तो उसका खाना हलाल है, बशर्ते कि गुनाह की तरफ माइल ना हो। सो जो कुछ उसने खा लिया अल्लाह ताला माफ करने वाला है और उसके लिए उस खाने को मुबाह कर रहम करने वाला है, पर खिलाफ गुनाह की तरफ माइल होने वाला यानी मासियत का जो कोई शख्स मुर्तकिब हो, जैसा कि डाका जनी करने वाला और बागी, तो उसका खाना उसके लिए हलाल नहीं है। ये सरून या मोहम्मद मादा अहल लहू मिन अत्तआम कुल अहल लहू मिन तय्यिबात अल मुतरज़ज़ात وصيد ما علمتم من الجواري الكواسم من الكلاب والسباع والطيب
يسألونك ماذا أحل لهم قل أحل لكم الطيبات। देखो पीछे क्या आया, حرمت عليكم, तो अब उसके मुकाबले के अंदर है हलाल क्या क्या। वहां हराम की फहरिस्त थी तो यहां हलाल की फहरिस्त है। तकाबुल, शान नुजूल के सिलसिले में एक रिवायत ये है कि एक मरतबा हजरत जिब्रील अमीन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के यहाँ तशरीफ लाए, घर में आने की इजाजत दी, हुजूर ने इजाजत दी, लेकिन जिब्रील घर में आए नहीं, काफी वक्त हो गया। हुजूर ने फरमाया, जिब्रील हमने कब से तुमको घर में आने की इजाजत दे दी है, तुम आते नहीं? तो जिब्रील कहने लगे, जिस घर में कुत्ता हो हम वहां दाखिल नहीं होते। हुजूर को मालूम नहीं था वो घर में कुत्ते का बच्चा था, ढूंढ ढांड के निकलवाया। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने मदीना में आम हुक्म जारी फरमा दिया, कुत्ते मारो। हजरत अबू राफे रदी अल्लाह ताला ने निकले, जो कुत्ता भी मिला मारो उसको, कत्ल करो। एक औरत के पास पहुंचे, उसने भी कुत्ता पाल रखा था, उसकी बकरियों की हिफाजत कर रहा था। हजरत अबू राफे रदी अल्लाह ताला उन्होंने वो कुत्ता छोड़ दिया कि बिचारी की बकरियां और ये औरत जात, चलो कुत्ता छोड़ दो ताकि ये कुत्ता उसकी बकरियों की हिफाजत करे। कुत्ते मार मार के हुजूर की खिदमत में आए और इत्तिला दी। हुजूर ने फरमाया, जाओ वो औरत का कुत्ता भी मारो। गए, उस कुत्ते को भी मार डाला। अब अहले मदीना हाजिर हुए कि हुजूर ये आपने कुत्ते मरवा दिए, हम आपसे ये पूछना चाहते हैं कि अल्लाह ने कौन कौन सी चीजें हलाल की है। तो हुजूर खामोश रहे और फिर हुजूर ने इरशाद फरमाया कि जो कुत्ता फायदा मंद हो वो तुम्हारे लिए हलाल है, खेती की हिफाजत करे, बकरियों के रेवड़ की हिफाजत करे, मकान की हिफाजत करे, शिकार करके लाए मुअल्लम, या जैसे कि आजकल के जमाने में चोर लुटेरों को पकड़ने के लिए इस्तेमाल किया जाता है, वो कदम के निशानात को सूंघ सूंघ करके कुत्ता जाता है, फिर सामान के अंदर ड्रग्स बम वगैरह है वो कुत्ता सूंघ करके तलाश करता है, इस तरह के फायदा मंद कुत्ते पालने की इजाजत, बाकी बिला वजह कुत्ते शौकिया नहीं पालने के ममनू, उस मौके पर ही आयत करीमा नाजिल हुई। अब यस अलू ना, ये भी गायब है, इसलिए लहुम की जमीर भी गायब का से गायब। देखो हुरमत के सिलसिले में चंद बुनियादी जब्ते जहन में रखो, यहां हलाल चीजों को बयान किया जा रहा है, तो हुरमत के सिलसिले में पहला बुनियादी जब्ता, हर वो जानवर जो अपने दांत के जरिए से फाड़ के शिकार खाते हो वो जानवर हराम, नाब होते हैं शिकारी जानवरों के कुदरती तौर पर, ऐसे इंसान में अनियाब है। ऐसे हर गोश्त खाने वाले जानवर को अल्लाह ताला ने नाब दिए, वो हराम वो नहीं खा सकते। नंबर दो, जो परिंदे अपने पंजों के जरिए से शिकार उठा लेते हो, सकरा शाहीन बाज गरुड़ चील सब ये पंजों के जरिए शिकार उठा लेने वाले। नंबर तीन, जिन जानवरों की तबीयी खासियत में जरर हो या उनका मुजिर होना मशहूर और मालूम हुआ कि ये जानवर का गोश्त खाते हैं तो ये तकलीफ होती है, जरर ईजा, तो जिन जानवरों को खाने के अंदर जरर है। नंबर चार, जिन जानवरों की तबीयत में खिस्सत भरे काम है, वो हल्के नामुनासिब खसीस काम हर वक्त करते रहते हैं। नंबर पांच, जिस जानवर की शक्ल में पिछली उम्मतों में किसी उम्मत को अजाब दिया गया, वजाला मिनहुम अल-क़िरदत वल-ख़नाज़ीर, ये पांच बुनियादी ज़ाब्ते ज़हन में रखने के जानवरों के हराम होने के वास्ते। अब ये फरमाए कि भाई तुम्हारे लिए कौन, उनके लिए कौन कौन सी चीजें हलाल है, ये मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आपसे पूछते हैं। कुल उहिल्ल लकुम अत्तय्यिबात, तो उनको जवाब में कहो कि पाकीजा चीजें सब हलाल तुम्हारे लिए। अब तय्यिबात की तफसीर में थोड़ा सा इख्तिलाफ है, हजरत इमाम शाफी क्या फरमाते हैं, अल मुस्तलज़ात, तबीयत सलीमा जिसके खाने को लजीज समझती हो वह है तय्यिबात। तबीयत सलीमा जिसके खाने को लजीज और उम्दा समझे वह है तय्यिबात। तबीयत सलीमा जिसको नापाक न समझती हो वो है तय्यिबात। तबीयत सलीमा जिसके खाने से नफरत न करती हो वो तय्यिबात। इसलिए इमाम शाफी रहमतुल्लाह अलैह का एक कौल ये भी है कि अहले अरब जिन चीजों को नापाक समझते हो वो हराम, क्योंकि आयत में कहा गया लकुमुत तय्यिबात, लकुम का खिताब है वो अहले अरब को, लिहाजा अरबों के मुहावरे का एतबार करने का है। ये भी इमाम शाफी की एक राय है, अहले अरब जिस चीजों को नापाक समझे गंदी समझे वो हराम। इमाम अबू हनीफा रहमतुल्लाह अलैह ने क्या मतलब निकाला, कुरान हदीस और इजमा से जिन चीजों की हुरमत जाहिर न हो वो है तय्यिबात। कुरान हदीस और इजमा से जिन चीजों की हुरमत साबित न हो वो है तय्यिबात। और ऐसे भी जो है जितनी भी पाकीजा चीजें हैं वो इंसान की तबीयतों को मरगूब है, अजीब खुदाई निजाम है, पाकीजा चीजें इंसान की तबीयतों को मरगूब है। कुल उहिल्ल लकुम अत्तय्यिबात, ये एक पहली किस्म बयान कर दी गई पाकीजा चीजों की जी।
اے محمد، یہ آپ سے سوال کرتے ہیں کہ ان کے لیے کون سی چیز امتحان میں سے حلال کر دی گئی ہے، تو تم ان کو کہہ دو کہ تمہارے لیے تمام پاکیزہ چیزیں یعنی تمام ایسی چیزیں حلال کر دی گئی ہیں. وصید ما علمت من الجوارح الكواسم من الكلاب والسباع والطير مكلبين حال من كلبت الكلب بالتشديد اي ارسلته على الصيد. اور ان شکاری جانوروں کا کیا ہوا شکار.
وما علمتم من الجوارح مكلبين تعلمونهن مما علمكم الله. اب دوسری کون سی چیزیں حلال؟ وہ شکار جو شکاری جانور تمہارے لیے کر کے لے آوے وہ حلال تمہارے لیے. جوارح جاری ہے ان کی جمع، اصل تو اس کا معنی آتا ہے زخم کرنے والے کے، اس لیے حنفیہ کیا زخم شرط، دانت مار کے زخم کر کے خون بہا دے وے. علامہ سیوطی کیا فرماتے، الکواسب من الکلاب والسبا والطیر، کتے درندے پرندے جو بھی شکار کر کے لاوے وہ حلال، لیکن شرط کیا، علمتم جن کو تم نے تعلیم دی ہو. تو جوارح کا ترجمہ سیوطی رحمت اللہ علیہ نے مسلک کی ترجمانی میں کیا الکواسب، اور حنفیہ کہتے ہیں زخم، کہ تمہارے لیے پاکیزہ چیزیں حلال ہے اور وہ شکار بھی حلال ہے جو جانور کو تم نے تعلیم دی. آیت میں مضاف معذوف ہے چکے وہ معلوم تھا، اور صید سے شکار کیا ہوا جانور مراد ہے جو حلال ہے. کتا، چیتا، سکرا، باز، شاہین، اس کے علاوہ پنجے والے دوسرے پرندے یا ایک انیاب والے جانور، سب اس میں آگے شکاری جانور میں. مکلبین، دیکھو کلب یکلب تکلیب کا اصل معنی تو آتا ہے کتے کو تعلیم دینا، لیکن بعد میں چل کر کے ہر وہ جانور جس کو ہم تعلیم دے وے شکار کی وہ مراد ہے مکلبین. اور ہر درندے کو کلب کہنا حدیث سے ثابت ہے، جیسے کہ مکہ کے ایک خطرناک کافر کے لیے حضور نے بد دعا فرمائی، اللہم سلط علیہ کلبم من کلاب. بعد میں حضور کی بد دعا اس طرح ظاہر ہوئی کہ ایک شیر نے اس کو ہاڑ کھایا، معلوم ہوا کلب بول کر شیر بھی مراد ہو سکتا ہے، لیکن چونکہ عام طور پر کلب بول کر کتا مراد، اس لیے مکلبی. تو کتے کو تعلیم دو یا اس کے علاوہ کسی اور جانور کو شکار کی تم تعلیم دو، یہ مکلبین کا ترجمہ. یہ مکلبین حال واقع ہو رہا ہے کتے کو تعلیم دینے سے تشدید کے ساتھ، لیکن علامہ سیوطی نے مانا کیا کیا، تم اس کو چھوڑتے ہو شکار پر، یہ انفرادی ترجمہ ہے مکلبین کا ان کا اپنا، کہ تم چھوڑو یعنی دوڑاؤ روانہ کرو باقاعدہ جانور کو، شکاری جانور کو. تو علمونہن مما علمکم اللہ، تم ان جانوروں کو تعلیم دو، ٹریننگ دو، سکھاؤ. یہ مکلبین کی ضمیر سے تو علمونہن حال ہے، یعنی تم ادب سکھاؤ ان کو جو آداب اللہ نے تم کو سکھائے شکار کرنے کے. دیکھو علم تم پہلے بھی آیا، تو علمونہن دوبارہ آیا، یہ مبالغہ بتلانا ہے بھائی کہ شکار حلال ہے لیکن تعلیم یافتہ جانور کا ہونا چاہیے، بغیر تعلیم یافتہ ہوگا تو پھر اس کا شکار حلال نہیں ہوگا. یہ موبائل کا دو دو جگہ تعلیم کی قید آ گئی. دیکھو کلب معلم، کلب غیر معلم، ہر شکاری جانور تعلیم یافتہ غیر تعلیم یافتہ، زمین آسمان کا فرق ہے. تعلیم یافتہ کتا چیتا شکار لاوے وہ حلال، غیر تعلیم یافتہ کتا چیتا شکار لاوے وہ حلال نہیں ہے۔ یہ کتنا بڑا فرق ہے تعلیم اور عدم تعلیم میں۔ اسی لیے تعلیم تو اتنی فائدے کی چیز ہے کہ وہ جانور کے اندر بھی مؤثر ہوتی ہے۔ بعض لوگوں میں تعلیم کا کوئی اثر ہوتا نہیں ہے، 8 سال 10 سال پڑھنے کے باوجود بھی جس دن جامعہ میں داخل ہوئے تھے اس دن جتنے شریف تھے اس سے زیادہ بگڑ کے جاتے ہیں، رائی کے دانے کے برابر کوئی اثر نہیں ہوتا ہے۔ مما علمکم اللہ، دیکھو تعلیم کے طریقے الگ الگ ہو سکتے ہیں، ہر علاقے کے اندر جانوروں کی ٹریننگ کے طریقے الگ ہیں، لیکن تکمیل تعلیم کی علامت شرعاً ایک ہے۔ ابھی تم چاہے یہ نصاب پڑھاؤ، ہو پڑھاؤ، ہو کتاب پڑھاؤ، ہو پڑھاؤ، ہمیں کوئی لینا دینا نہیں، ہمیں تو سند دینے سے پہلے اتنے اوصاف نظر آنے چاہیے تو ہم کہیں گے تعلیم مکمل ہو گئی، ہمیں نصاب سے کوئی لینا دینا نہیں۔ اور یہی چیز ہونی چاہیے جو شریعت کا مزاج نظام ہے کہ تعلیم کے نتیجے میں اوصاف آنے چاہیے اور رضائل چھوٹنے چاہیے، چاہے کون سا بھی نصاب پڑھا ہو ہمیں کوئی لینا دینا نہیں، اتنے اوصاف ہوں گے اتنے رضائل چھوٹیں گے تو ہم سند دیں گے ورنہ نہیں دیں گے۔ اس لیے یہاں کیا فرمایا گیا، فَقُلُوا مِمَّا أَمْسَكْنَا عَلَيْكُمْ، تم کھاؤ اس جانور کو جو تمہارے لیے روک کے رکھے۔ شکاری جانور امسکنا علیکم، تمہارے لیے روک کے لائے، وہ کھا سکتے ہو ورنہ نہیں کھا سکتے۔ اب دیکھو تعلیم کی علامتیں کیا بیان کی گئی کہ بھئی ان کی تعلیم مکمل ہو چکی، کتے کی، فہد کی، سقر کی، شاہین کی، باز کی، عقاب کی، کیا علامت کا؟ بہت بڑی علامت یہ کہ ان کی فطرت اور طبیعت کے تقاضوں کو وہ چھوڑ دے رہے ہیں، ان کی طبیعت اور فطرت کے جو تقاضے ہیں وہ چھوڑ دے رہے ہیں۔ چنانچہ کتے اور چیتے کی فطرت اور طبیعت کیا؟ کھا جانا، وہ اپنی فطرت کو چھوڑ دے رہے، یعنی شکار پکڑ کے کھا نہیں جاوے، لا کے مالک کے قدموں میں رکھ دے رہے، فطرت چھوڑ دی اس نے، طبیعت چھوڑ دی، مزاج چھوڑ دیا، اصلاح ہو گئی، رزیلا چھوٹا، اوصاف آئے۔ اور پرندے جو شکاری ہوتے ہیں، سکرا، شاہین، عقاب، باز، ان کی کیا عادت ہے؟ دور 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 بھاگتے اڑتے رہتے ہیں، دور اونچے اونچے آسمانوں میں، یہاں سے وہاں، وہاں سے یہاں، بس وہ اپنی عادت چھوڑ دے، جب بلاؤ آ جائے۔ جو لوگ تعلیم لیتے ہیں وہ جانوروں کے نام بھی طے کرتے ہیں، بلاوے آ جاوے، اپنی طبیعت چھوڑ دی اس نے، اپنے اندر جو رزیلا تھا وہ اس نے چھوڑ دیا، تو سمجھنے کا کہ تعلیم مکمل ہو گئی۔ اور ایسا 3 مرتبہ ہمیں محسوس ہونا چاہیے کم از کم کہ ہاں اس کو شکار کے پیچھے چھوڑا، اس نے خود نہیں کھایا، لا کے مالک کو دے دیا، اس کو آواز دی وہ آ گیا مالک کے پاس، ایسا 3 مرتبہ ہو جائے، آزمائش ضروری، تو اب جا کر کہو کہ یہ اس کی تعلیم مکمل ہو گئی، ان کا شکار تمہارے لیے حلال ہے۔ بس یہ ہونا چاہیے کہ جون سا بھی تم نے نصاب پڑھا، 5 سال کا پڑھا کہ 10 سال کا پڑھا، ہمیں کوئی مطلب نہیں، ہم اوصاف کا امتحان نہیں کہ تم میں کتنا اوصاف آئے اور کتنی بری عادتیں چھوٹی تو سند ملے گی، ورنہ پھر سے 10 سال نکالا، ورنہ پھر عوام کہیں گے یہ مدرسے کی عادتیں میں 10 سال گدھا رہتا ہے تو اس کے گلے میں سند لٹکا کے لوگ روانہ کر دیتے ہیں، حالانکہ اس میں کوئی تبدیلی نہیں آئی، جس دن داخل ہوا اولائی کا کل انام تھا اور نکلا تو کاف نکال کے گیا، وہ تو اس تعلیم کا فائدہ کیا اور حاصل کیا۔ فَقُلُوا مِمَّا أَمْسَكْنَا عَلَيْكُمْ، اگرچہ وہ جانور کو مار ڈالے تو بھی حلال، شکاری جانور जानवर को, शिकार किए हुए जानवर को मार डाले तो भी हलाल। देखो तालीम के बरकत तो देखो, शिकारी कुत्ता, शिकारी फहद, शिकार करके हिरन को, गाय को, नील गाय को मार डाले तो भी हलाल है। समरतु तालीम, बस इतना है कि वो खावे नहीं। बखिलाफ वो जिसको तालीम नहीं दी गई हो उसका शिकार हलाल नहीं है, उसका शिकार बिल्कुल हलाल नहीं है। और अलामत क्या तकमील तालीम की? अंतुस्तर सल इजा अरसलत, जब तुमने छोड़ा तो वो छूट के दौड़ा शिकार की तरफ। जैसे तालीम याफ्ता कुत्ता है, ललवा दौड़, वो हिरन नजर आ रहा है तो दौड़ा कुत्ता। वतन जजीरू इजा जजरता, फिर उसको तुम रोको तो रुक भी जाए, पौने रास्ते तक ललवा रुक जाए, वापिस आ गया, रुक गए फौरन। और शिकार को रोक ले और उसमें से बिल्कुल न खावे, और कम से कम ये तीन मर्तबा ये काम करे। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को हजरत अदी इब्ने हातिम रदी अल्लाह तआला उन्होंने इसके मुतालिक सवालात किए थे, तो हुजूर ने यही बात फरमाई थी कि अगर वो जानवर उसमें से खा जावे तो तुमको नहीं खाने का, और अगर वो तुम्हारे लिए रोक के रखे तो खाओ, और कम से कम तीन मर्तबा। ये इमाम शाफी और इमाम साहब के नजदीक ये मसलक है। अगर उस जानवर ने उसमें से खा लिया तो उसने अपने मालिक के लिए शिकार को नहीं रोका है, लिहाजा उसको खाना हलाल नहीं। जैसा कि बुखारी मुस्लिम की हदीस में मौजूद है, वही हजरत अदी वाली रिवायत। अब इसी के हुक्म में है तीर भी। जबह इस्तिरारी बयान कर रहे हैं। जबा दो तरह का होता है, इख्तियारी और इस्तिरारी। जिन जानवरों को आप बाकायदा जमीन पे पाल के, जमीन पर जो है सुला के या अपने काबू में करके जबा कर सकते हो, वहां जबह इख्तियारी करो, वरना जबह इस्तिरारी। जबह इस्तिरारी का क्या माना? जिन जानवरों के ऊपर तुम बाकायदा बिस्मिल्लाह पढ़ के छुरी नहीं चला सकते, उसके बदन पर जख्म करके किसी तरीके से भी खून बहा दो, उसका दम मसफूहा निकाल दो, जायज हलाल है। जैसे भागता हुआ हिरन, भागती हुई नील गाय, पीछे से आपने भेड़ भाला मार दिया, निजाम मार दिया या तीर मार दिया, ये है कि शिकार किया हुआ तीर का जबकि उसकी तरफ चलाए। और अल्लाह ताला का नाम लिया जाएगा उसको छोड़ते वक्त पर, जैसे कि तालीम याफ्ता जख्म करने वाला जानवर का शिकार। गोया के जानवर, शिकारी कुत्ता, शिकारी चीता, जब तुम छोड़ो तो बिस्मिल्लाह पढ़ के छोड़ो। जिस तरह जबह इस्तिरारी में बिस्मिल्लाह पढ़ के नेजा या तीर मारो, इस तरह जानवर शिकार के लिए छोड़ो, बिस्मिल्लाह पढ़ करके छोड़ो। वस्कुरु इस्मल्लाही अलैहि, और अल्लाह का नाम पढ़ के छोड़ने का। देखो बुनियादी तौर पर चार शर्तें हो गई आयते करीमा में। नंबर एक, परिंदा या जानवर तालीम याफ्ता हो, मालम तुम और तो अल्लिमु नहुन्न, ये आयत के दो हिस्सों से ये कैद निकलती है, तालीम याफ्ता होना। नंबर दो, दूसरी शर्त, शिकार पर बाकायदा तुम छोड़ो, मुकल्लिबी न से ये निकला। तीसरी शर्त, मुरसिल मालिक के लिए शिकार करके लावे, खुद न खा जावे। मिम्मा अमसक नालेकुम से निकला। और नंबर चार, बिस्मिल्ला पढ़ के छोड़ना है। आ गया आयत में साफ, फस्कुरु स्मल्लाही अलैहि, अल्लाह ताला का नाम पढ़ के छोड़ो। इंद इरसालिही, रवाना करते वक्त पर। वत्तकुल्लाह इन्नल्लाह सरीउल हिसाब। शिकार करने बहुत अजीब चीज है, जिनको चस्का होता है ना उनको पूछो रात कहाँ गुजर दिए पता भी नहीं चलता है। शिकारी लोग चांदनी रातों में जाते हैं शिकार करने, और अब तो ट्रैक्टर के पहिए नहीं होते, ऐसे बड़े बड़े पहियों वाली कार आती है और बड़ी हेडलाइट आती है तेज, उसको लेकर जंगल में शिकारी लोग शिकार करने निकलते हैं। तो मगरिब के वक्त निकलेंगे कहाँ, फजर होती है उनको एहसास भी नहीं होता है, ऐसा एक जुनून होता है शिकार का। इसलिए फरमाया वत्तकुल्लाह, तुम्हारे ऊपर शिकार का ऐसा जुनून न चढ़े कि तुम नमाज भी छोड़ने लगो। कहाँ मगरिब, कहाँ ईशा, कहाँ फजर गई, या दिन में शिकार करने निकले तो जोहर असर कहाँ चली गई, कुछ एहसास नहीं रहा, बस शिकार शिकार शिकार। दूसरा मतलब ये कि हलाल हराम की तमीज रखो शिकार में। खाने के काबिल जो हलाल जानवर है कुदरती, उसका शिकार करो। शिकार का ये मतलब नहीं कि लोगों के पाले हुए जानवर को शिकार करके खा जाओ, या जो जानवर खाना शरण हराम है उसको शिकार करके मार डालो। बहुत से लोग खाली निशाने के लिए या बहादुरी बतलाने के लिए गोलियां मारते, हंटिंग करते हैं, शिकार करते हैं, ममनू है शरीयत में, ऐसा नहीं कर सकते। शेर मारेंगे, हाथी मारेंगे, चीता मारेंगे जंगल में जाकर के, उसके साथ सेल्फी लेंगे, फोटो लेंगे, ये सब ममनू है। वत्तकुल्ला, वत्तकुल्ला में सब आ गया। चूंकि अपने यहाँ इतना ज्यादा शिकार का रिवाज नहीं, आपको पाला नहीं पड़ा, इसलिए जिन इलाकों में ये शिकार के सिलसिले है वहां जाके देखो कैसे जुनून की चीज होती है। लोग 10-10 दिन मुस्तकिल जंगलों में रह के शिकार खेलते हैं, रात रात उनकी जंगलों में गुजरती है। वत्तकुल्लाह इन्नल्लाह सरीउल हिसाब, यकीनन अल्लाह ताला बहुत जल्द हिसाब लेने वाले हैं जी।
और तुम्हारे लिए उन शिकारी जानवर का किया हुआ शिकार भी हलाल है जिनको तुमने सताया हो, तारीफ दी हो, चाहे वो कुत्ता हो या दरिंदा हो या परिंदा हो, जरा हाल भी शिकार।
मेरे इल्म में नहीं है इस वक्त दुनिया में कहीं पर इस तरह जानवरों को तालीम देकर के शिकार किया जाता हो। कई जगहों पर मैंने मालूमात की, जिन इलाकों में शिकार का रिवाज बहुत है उन इलाकों में भी पूछा, लेकिन अभी तक कहीं पता नहीं चला कि अभी तक ये सिलसिला बाकी हो सकता है कुछ इलाके हो जो अभी तक हमारे देखने या इल्म में नहीं आए, और वहाँ इस तरह जानवरों से शिकार के सिलसिले जारी हो जी। यानी कुत्ते, बाज, चीते वगैरह के जरिए शिकार करना जी।
अल्लाह तुम की जमीन से हार है और कल तुम कल में समाखोज है तस्दीक के साथ, यानी तुमने उसको शिकार के पीछे छोड़ रखा हो। डरा है कि तुमने उसको अल्लाह ताला के शिकार में आदम सईद में से सिखाया हो।
दुनिया में कई ममालिक है वहाँ जंगलों में जानवर बहुत है कुदरती, तो दूर दराज से लोग सफर करके बाकायदा वहाँ शिकार खेलने आते हैं। बाज इलाकों में हुकूमती कवानीन भी है कि इन महीनों में शिकार नहीं कर सकते, वो जानवरों में तवालुद तनासुल, और इन महीनों में शिकार खेल सकते हो। फिर बाज जंगलों के अंदर फीस भी देनी होती है कि एक दिन के इतने डॉलर, आप जितना चाहे शिकार करो। बाज जगहों के ऊपर जानवर की मकदार के एतबार से फीस देनी होती है, तो बाकायदा उसकी खास किस्म की बंदूकें होती है, वो लेकर के लोग सफर करते हैं दूर दराज से। और उन इलाकों में जाकर शिकार खेलते हैं बाकायदा। जी केनिया के जंगल, जाम्बिया की सफारी बहुत मशहूर है शिकार खेलने के लिए। छोटे छोटे हवाई जहाज उतरने के एयरपोर्ट जंगल में बने हुए हैं। लोग बड़े एयरपोर्ट पर उतरते हैं, फिर वहां से छोटा जहाज लेकर जाते हैं, फिर जंगल में कयाम करते हैं कई कई दिनों तक, और इस बाकायदा शिकार के मशगले होते हैं। जंगलों में होटलें बनी हुई हैं और ऐसी अजीबोगरीब चारों तरफ कुछ नहीं, बस जंगल के बीच में। उसमें एक एक रात के 500-300 डॉलर फीस देनी होती है। जानवर आपके पड़ोस में खड़े रहेंगे, हजारों की तादाद में हाथी है, शेर है, हिरन है, हजारों की तादाद में किस्म किस्म के परिंदे उनके बीच में रहते हैं, शिकार खेलते हैं। आज लोग सिर्फ तफरी के लिए आते हैं, देखने के लिए। जी
वो शिकारी जानवर जो तुम्हारे लिए पकड़ रखे हो तुम उसमें से खाओ, अगरचे उसने मार डाला हो, बशर्ते कि वो उसमें से उसने खाया ना हो, और खिलाफ वो जानवर जिनको सिखाया हुआ ना हो तुम उसका शिकार हला नहीं है, और उसके मालूम होने की अलामत ये है कि जब उसको छोड़ दिया जाए तो वो दौड़ पड़े, और जब उसको रोक दिया जाए तो रुक जाए, और उस शिकार को पकड़ ला उसमें से उसने खाया ना हो, और जिससे जानवर का मालूम होना मालूम हो उसकी कम से कम मकदार ये है कि 3 बार शिकार के पीछे छोड़ा जाना, बस अगर उसने उसमें से खा लिया हो तो उसने अपने मालिक के लिए नहीं पकड़ा तो उसका खाना हलाल नहीं है, जैसा कि सही है कि हदीस में है। और हदीस में ये भी है कि तीर का शिकार जबकि तीर छोड़ने के वक्त उस पर अल्लाह तआला का नाम लिया गया हो तो वो शिकार जानवर की शिकार की तरह है, और तुम उस पर अल्लाह तआला का उसके छोड़ने के वक्त उस पर अल्लाह तआला का नाम लो, और अल्लाह तआला से डरो, अल्लाह तआला से जल्द हिसाब लेने वाला है।
देख लो सबक।